चलिए रुकू नंबर 7 देखते हैं. वलकद अखज़ अल्लाहु मीसाक बनी इसराइल, और अल्लाह ताला ने बनी इसराइल से अहदो पैमान लिया, और इन्हीं में से 12 सरदार हमने मुकर्रर फरमाए, और अल्लाह ताला ने फरमा दिया कि यकीनन मैं तुम्हारे साथ हूँ अगर तुम नमाज कायम रखोगे और ज़कात देते रहोगे और मेरे रसूलों को मानते रहोगे और इनकी मदद करते रहोगे और अल्लाह ताला को बेहतर कर्ज देते रहोगे, तो यकीनन मैं तुम्हारी बुराइयां तुमसे दूर रखूंगा और तुम्हें इन जन्नतों में ले जाऊंगा जिनके नीचे चश्मे बह रहे हैं. अब इस अहदो पैमा के बाद भी तुम में से जो इनकारी हो वो यकीनन राह रास्त से पलट गया. फबीमा नकदिहिम मीसाकहुम, फिर इनकी अहद शिकनी की वजह से हमने इन पर अपनी लानत नाजल फरमा दी और इनके दिल सख्त कर दिए कि वो कलाम को उसकी जगह से बदल डालते हैं, और जो कुछ नसीहत इन्हें की गई थी इसका बहुत बड़ा हिस्सा भुला बैठे. इनकी एक ना एक खयानत की इत्तला तुझे मिलती रहेगी. हाँ थोड़े ऐसे हैं जो इस तरह के नहीं, बस तू इन्हें माफ़ करता जा और दरगुजर करता रह. बेशक अल्लाह ताला एहसान करने वालों से मोहब्बत करता है. और जो अपने आप को नसरानी कहते हैं, हमने इनसे भी अहदो पैमान ले लिया, उन्होंने भी इसका बड़ा हिस्सा फरामोश कर दिया. जो इन्हें नसीहत की गई थी तो हमने भी इनकी आपस में बुग़्ज़ और अदावत डाल दी जो क़यामत तक जारी रहेगी. ये जो कुछ करते थे अन करीब अल्लाह ताला इन्हें बता देगा. या अहले किताब क़द जाअकुम रसूलुना, ए अहले किताब यकीनन हम तुम्हारे पास हमारा रसूल सल्लल्लाहु अलैहि वसल्लम आ चुका, जो तुम्हारे सामने किताब अल्लाह की बकसरत ऐसी बातें जाहिर कर रहा है जिन्हें तुम छुपा रहे थे और बहुत सी बातों से दरगुजर करता है. तुम्हारे पास अल्लाह ताला की तरफ से नूर और वाज़ह किताब आ चुकी है जिसके ज़रिए से अल्लाह ताला उन्हें जो रज़ाए रब के दर पे हों सलामती की राहें बताता है और अपनी तौफीक से अंधेरों से निकाल कर नूर की तरफ लाता है और राह रास की तरफ इनकी राहबरी करता है. यकीनन वो लोग काफिर हुए जिन्होंने कहा कि अल्लाह ही मसीह इबन मरियम है. आप इनसे कह दीजिए कि अगर अल्लाह ताला मसीह बिन मरियम और इनकी वालदा और वह ज़मीन के सब लोगों को हलाक कर देना चाहे तो कौन है जो अल्लाह ताला पर कुछ भी इख्तियार रखता हो. आसमानों और ज़मीन और दोनों के दरमियान का कुल मुल्क अल्लाह ही का है. वो जो चाहता है पैदा करता है और वो हर चीज़ पर क़ादिर है. وقالت اليهود والنصارى نحن ابناء الله واحباؤه, यहूद और नसारा कहते हैं हम अल्लाह ताला के बेटे और इसके दोस्त हैं. आप कह दीजिए कि तुम्हें फिर तुम्हारे गुनाहों के बायस सजा अल्लाह क्यों देता है, नहीं बल्कि तुम भी इसकी मखलूक में से एक इंसान हो. वो जिसे चाहता है बख्श देता है और जिसे चाहता है अजाब करता है. ज़मीनों आसमान और इनके दरमियान की हर चीज़ अल्लाह ताला की मलकियत है और उसी की तरफ लौटना है. या अहलल किताब क़द जाअकुम रसूलुना, ए अहले किताब यकीनन हमारा रसूल तुम्हारे पास रसूलों की आमद के एक वक्फे के बाद आ पहुंचा है जो तुम्हारे लिए साफ साफ बयान कर रहा है ताकि तुम्हारी बात न रह जाए कि हमारे पास तो कोई भलाई बुराई सुनाने वाला आया ही नहीं. बस तहकीक तुम्हारे पास खुशखबरी देने वाले और डराने वाले आ गए. वल्लाहु अला कुल्ली शैइन क़दीर, और अल्लाह ताला हर चीज पर कुदरत रखने वाला है. रुकू नंबर 7, इसका उन्वान क्या है, अहले किताब की अहद शिकनी और दीनी बिगाड़. इसमें अल्लाह ताला ने 5 बातों का जिक्र किया. सबसे पहली बात थी मीसाके बनी इसराइल के नाते से 4-5 बातों का अहद लिया था अल्लाह ताला ने इनकी किताबों में इनसे. कौन कौन सा? नमाज कायम रखोगे, ज़कात अदा करोगे, रसूलों को मानोगे, रसूलों की मदद करोगे, अल्लाह को कर्ज़े हसना दोगे, और इसके नतीजे में अल्लाह ताला क्या देगा, अल्लाह का वादा क्या था, तुम्हारी बुराइयां दूर करूंगा. तुम्हें उन जन्नतों में दाखिल करूंगा जिसके नीचे नहरें जारी हैं। और अहद पूरा ना करोगे तो क्या सजाएं मिलेंगी? चार सजाएं, बड़ी सख्त सजाएं हैं। नंबर एक, सीधा रास्ता गुम कर दूंगा। और वो हुआ जब अहले किताब ने किताबों को बदला, अपनी तालीमात का बड़ा हिस्सा ही खो गए। अल्लाह अपनी रहमत से दूर फेंक देगा, फेंक दिया। अनमत अलैहिम वाली कौम जो थी वो मखदूबिन अलैहिम हो गई। तीसरी सजा क्या मिलती है? दिल सख्त हो जाते हैं, हो गए। थुम्मा कसत कुलूबुकुम मिन बादि ज़ालिका फहिया कल हिजारा, आप पढ़ चुके पीछे। और चौथी बात क्या है? क़यामत तक के लिए दुश्मनी का बीज बो दूंगा। और हकीकत है कि जब लोग अल्लाह की किताब से दूर हटते हैं ना, तो ये सारी की सारी कैफियत उनके दिलों में आने लगती हैं। हम सब ने इस हिस्से से अपने लिए क्या सीखा कि जिस तरह यहूद से ये सारे अहद थे, आज हमसे भी यही सारी बातें हैं, कोई भी बात नहीं बदली हुई। तो लिहाजा हमने नमाजों को कायम करना है इंशाअल्लाह ताला, पढ़ना नहीं बल्कि कायम करना है। और नमाज कायम कैसे होती है कि उस नमाज का असर इंसान के 5-6 फुट के जिस्म पे दिखने लगे। ज़कात देनी है इंशाअल्लाह, रसूलों को मानना है, अल्लाह को कर्ज़े हसना देना है, रसूलों की मदद करनी है, और उसके बाद फिर अल्लाह ताला की के वादों पे उम्मीद रखते हुए जन्नत की उम्मीद कर लेनी है इंशाअल्लाह। तीसरी बात जो हमने इस रुकू में देखी और वो क्या थी कि नबी सल्लल्लाहु अलैहि वसल्लम की आमद का जिक्र हुआ। अहले किताब को ये खोल के बता दिया कि देखो रसूल आया है। क्या कर रहा है ये रसूल? यानी मदीना वालों ने तो नबी सल्लल्लाहु अलैहि वसल्लम पे एतराजात कर दिए थे ना, हालांकि अल्लाह ताला उनको बता रहे हैं कि देखो तुम पे 7 तरह से इनामात कर रहे ये रसूल। नंबर एक, तुम्हारी वो बातें खोल रहा है जिस पे तुमने पर्दे डाल रखे थे। कुछ बातें इल्म वाले भी छुपा लेते हैं, फिर अल्लाह ताला एक ऐसे मुजद्दिद को भेजता है कि जो उस पर्दों को चाक कर देता है। जैसा कि आज के दौर में अगर आप देखें कि हमारे दीन पे इतनी गुबार आ चुकी, ज़ईफ और मनगढ़ंत रिवायात दीन में इतनी शामिल हो चुकी थी, फ़ज़ाइलुल आमाल के नाम पे खुद साख्ता दीन आ गया। अल्लाह ताला ने नासिरुद्दीन अल्बानी रहमतुल्लाह अलैह को भेजा, उन्होंने अहादीस को छांट के रख दिया, सही अहादीस अलग कर दी, ज़ईफ अलग कर दी। और अल्लाह ताला ऐसा हर 100 साल के बाद करते हैं। मुजद्दद कहते हैं ऐसे शख्स को, और उलमाए किराम कहते हैं कि आज के दौर के मुजद्दद जो थे ये नासिरुद्दीन अल्बानी थे कि दीन के अंदर से गंदी चीजों को निकालते हैं, वरना तो दीन पल्यूट हो जाए। ये ऐसे ही है जैसे एक एनुअल सफाई होती है, तो ये एक हर सदी के बाद अल्लाह ताला अकायद की सफाई करते हैं। तो लिहाजा अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम की सूरत में वो तमाम गुबार उतारा, वो पर्दे चाक किए जो यहूद और नसारा ने अपनी मनमानियों के नाम पे दीन के अंदर जमा कर रखे थे। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम की एक सिफत दी कि तुम पर दरगुजर करता है। बातें बड़ी बुरी लगती हैं, तुम दरगुजर करते हैं, जे किताब मुबीन तुम्हारे पास लेके आए। और फिर इसके बाद ये है कि अल्लाह ताला की रजा का जो तालिब है उसको सलामती के तरीके सिखाता है ये रसूल, अंधेरों से निकालकर रोशनी की तरफ ले जाता है, सीधे रास्ते की तरफ रहनुमाई करता है, और सबसे आखिर में क्या कि तुम पे हुज्जत तमाम करता है। हमने क्या सीखा इस हिस्से से रुकू के? पहली बात है कि हमने दरगुजर करना है, और मुझे लगता है कि जितना दरगुजर उस्ताद को करना पड़ता है उतना शागिर्दों को नहीं करना पड़ता। कई खिलाफ तबा बातें देखने के बावजूद दरगुजर, क्यों? कि बास लोग जब दीन की तरफ नए नए आते हैं और बास पुराने होने के बावजूद कुछ बातों को, कुछ आदाब को नहीं सीख पाते और उनके तौर तरीके और रवैये में फर्क नहीं आता, तो फिर उस्ताद भी दरगुजर करता है। शुरू में उस्ताद दरगुजर करता है, बाद में शागिर्द करते हैं। हमने अमली जिंदगी में भी दरगुजर का रवैया रखना है, इसीलिए आपको आज के यानी जो कमिटमेंट में एक ये भी चीज हमने दी है कि किसी को माफ करना है। यानी आप जब आज का पेपर देखेंगे तो उस पर ये मौजूद है कि किसी को माफ करना है। ढूंढिए किसने आपको तकलीफ दी हुई है, शोहर के सिवा किसी और का सोचिएगा, क्योंकि जो करीब होता है ना अमूमन हम कहते हैं बस इसने ही कहा है सब कुछ, उस बेचारे से तो एक ही गलती हुई थी और उसी की सजाएं भुगत रहे आज तक है। खैर ये तो एक बात थी आपको रिलैक्स करने के लिए। सोचिए किसी की कोई बात आपको बुरी लगी हो और उसको यहां बैठे बैठे कहें कि मैंने उसको माफ किया, और माफी कैसी है कि फिर दिल से भी निकल जाए, उसका धब्बा भी मिटा देना है, दिल पे भी निशाना है और उसको मुस्कुरा के मिलना है, उसको फोन करना है, उसको बात करनी है। 10 सेकंड देती हूँ आपको, अपना तजिया ले करें। वैसे तो सोचना नहीं पड़ता किस किस ने तंग किया हुआ है, वो तो टिप्स पे होता है, लेकिन चले 10 सेकंड का आपका स्ट्रेच है सोचने के लिए सिर्फ। अल्लाह ताला हमारे सीनों को वुसअत दे दे। मुझे तो कोई मिला ही नहीं जिसने मुझे कोई तंग किया है, मुझे तो कभी नहीं लगता कि किसी ने कभी मुझे तकलीफ दी, किसी ने दुखाया, मैं दुखती नहीं। कहते रहो किसी ने जो भी कहा है उसके लिए दुआ कर दो, अपने साथ बोझ ले लेके ना फिरा करें। हर रात बिस्तर पे जाने से पहले कहा करें, मैंने सबको माफ़ किया, ऐ अल्लाह तू मुझे माफ़ कर दे। आज की दुआ भी इसी के बारे में है, अल्लाहुम्मा इन्नक अफ़ुव्वुन करीम तुहिब्बुल अफ़्वा फ़ाफ़ु अन्नी। ऐ अल्लाह तू माफ़ करने वाला है, माफ़ करने को पसंद करता है, बस मेरे भी गुनाह माफ़ कर दे। अभी से इस दुआ को याद कर लें ताक रातों के आने से पहले पहले। इस दुआ को इंशाल्लाह आपने लिख के अपनी फ्रिज पे लगाना है और इफ्तारी बनाते हुए इसको याद करना है, पकौड़े बनाते हुए अल्लाहुम्मा इन्नका, अल्लाहुम्मा इन्नका, और रूह अफ़ज़ा दूध में डालते हुए अफ़ुव्वुन करीम, अफ़ुव्वुन करीम, और टेबल सजाते हुए तो हिब्बुल अफ़्वा, तो हिब्बुल अफ़्वा, और फिर आखिर में सबके साथ बैठ के फ़ाफ़ु अन्नी। कोशिश किया करें कि इफ्तारी के लिए 5 मिनट पहले सब बच्चों के साथ बैठ जाएं और सारे दिन में आपने जो भी सुना होता है उसमें से कोई एक आध अच्छी बात शेयर किया करें इंशाल्लाह। चलिए आगे इसी के अंदर हम देखते हैं कि हमने इसी रुकू में एक और मौजू देखा, नसारा के गलत अकायद की तरदीद देखी और अल्लाह ताला ने उनको अपनी कुदरतों के जरिए बता दिया कि देखो तुम मेरी पकड़ से बच नहीं सकते। अल्लाह ताला ने अपनी कुदरत का इजहार किया और अपनी वसतों का अंदाजा दिलाया कि देखो अल्लाह ताला तुम पे बहुत ज्यादा गालिब है। इसी तरह आखिर में हमने रुकू के आखिर में देखा कि यहूद और नसारा की कुछ गलत फहमियों का इजाला। गलत फहमी क्या थी उनको, हम अल्लाह के बेटे और उसके प्यारे हैं, हमें अजाब नहीं होगा। और ये गलत फहमी आज बहुत सारे मुसलमानों को भी है। अल्लाह ताला ने उसकी 4 बातें कही कि बताओ फिर तुम्हें सजाएं क्यों दी उसने, हाँ सजा क्यों मिलती है तुम्हें, ये हर थोड़े सालों के बाद तुम पे एक अजाब क्यों आया, टीटस के हमले क्यों हुए, बुख नसर के क्यों हुए, तुम सोचो असल तुम्हारी औकात क्या है कि तुम इंसान हो जैसे बाकी लोग हैं वैसे तुम हो, और अल्लाह ताला तुम्हारे गुनाहों के बावजूद तुम्हें माफ कर रहा है, आसमानों जमीन की सब चीजें उसी की हैं और सबको बिलाखिर उसी की तरफ पलट के जाना है, लिहाजा अपने आप को तैयार कर लो उस दिन के लिए। चलिए रुकू नंबर 8 के लिए, वह इस काल मूसा लिखी, और याद करो मूसा अलैहिस्सलाम ने अपनी कौम से कहा, ए मेरी कौम के लोगों, अल्लाह ताला के इस एहसान का जिक्र करो कि इसने तुम में से पैगम्बर बनाए और तुम्हें बादशाह बनाया और तुम्हें वो दिया जो तमाम आलम में किसी को नहीं दिया। ए मेरी कौम वालों, इस मुकद्दस जमीन में दाखिल हो जाओ जो अल्लाह ने तुम्हारे नाम लिख दी है, और अपनी पुश्त के बल रूगर्दानी न करो और फिर नुकसान में जा पड़ो। उन्होंने जवाब दिया, ए मूसा, वहां तो जोर आवर सरकश लोग हैं, जब तक वो वहां से निकल न जाएं हम तो हरगिज वहां न जाएंगे, हाँ अगर वो वहां से निकल जाएं तो फिर हम बखुशी चले जाएंगे। दो शख्स जो अल्लाह से डरने वाले थे और जिन पर अल्लाह का फजल था, उन्होंने कहा तुम इनके पास दरवाजे में तो पहुंच जाओ, दरवाजे में कदम रखते ही यकीनन तुम गालिब आ जाओगे, और अगर तुम मोमिन हो तो तुम्हें अल्लाह ताला ही पर भरोसा रखना चाहिए। कौम ने जवाब दिया, ए मूसा, जब तक वो वहां हैं तब तक हम हरगिज वहां हरगिज न जाएंगे, इसलिए कि तुम और तुम्हारा रब जाकर दोनों लड़ो, हम यहां ही बैठे हैं। मूसा अलैहिस्सलाम कहने लगे, इलाही, मुझे तो मेरे भाई के सिवा किसी और पर कोई इख्तियार ही नहीं, पस तू हम में और इन नाफरमानों में जुदाई कर दे। ارشاد ہوا، اب زمین ان پر 40 سال تک حرام ہو گئی، یہ خانہ بدوش لوگوں کی طرح ادھر ادھر سرگرداں پھرتے رہیں گے۔ فلا تأس على القوم الفاسقین، اس لیے تم فاسقوں کے بارے میں غمگین نہ ہونا۔ رکوع نمبر 8، اس کا عنوان کیا تھا؟ ارض مقدس اور بنی اسرائیل۔ ابتدا میں اللہ تعالیٰ نے 3 انعامات کا ذکر کیا مزید جو بنی اسرائیل پہ ہوئے، کون کون سے؟ ان کی طرف انبیاء کرام کو بھیجا، ان کے اندر بادشاہ بھیجے، اور ان کو امامت اور شہادت حق کی گواہی کی ذمہ داری دی۔ پھر اللہ تعالیٰ نے ارض مقدس، جس کو ہم بیت المقدس کے نام سے بھی یاد کر سکتے ہیں، اس کے ناطے سے ہمیں کچھ باتیں بتائیں۔ کیا؟ بنی اسرائیل کو حکم تھا کہ اس بستی میں داخل ہو جاؤ، اللہ تعالیٰ نے اس کی فتح ان کے مقدر میں کر دی تھی۔ حکم کیا دیا تھا؟ کہ پلٹنا نہیں، تم سامنے بڑھو، دشمن خود بخود چلا جائے گا۔ بنی اسرائیل نے کیا رویہ اختیار کیا؟ کہ وہاں بڑے جابر لوگ ہیں، سرکش لوگ ہیں، لہٰذا ہم وہاں نہیں جائیں گے، جہاد کا انکار کیا۔ اور نتیجہ کیا ہوا؟ کہ اللہ تعالیٰ نے ان کو 40 سال تک تیخ کے وادی میں بیکار اور بے مقصد وہاں پھرایا، اس دوران جب ان کی وہ قوم، وہ ساری نسل ختم ہوئی جس نے یہ انکار کیا تھا، تو نئی ینگس ان کے جب پیدا ہوئے، جوان ہوئے، اللہ تعالیٰ نے ان کے ذریعے سے پھر اس بستی کو فتح کروا دی۔ اس میں ہمارے عمل کی باتیں کیا ہیں؟ کہ پہلی بات کیا ہے کہ اللہ تعالیٰ جب کسی کام کا حکم دے دے تو اس میں عذر نہیں کرنے۔ ان کا عذر کیا تھا؟ کہ وہاں بہت بڑے بڑے لوگ ہیں۔ بعض دفعہ ہمارے سامنے دین کے کسی کام کا حکم آتا ہے، ہم یہ سوچتے ہیں کہ یہ ٹارگٹ بہت بڑا ہے، ہم کر نہیں پائیں گے۔ ایسے وقت میں عذر اور بہانوں کی بجائے اپنی صلاحیتوں کو استعمال کرنے کی کوشش کرنی چاہیے۔ دوسری بات ہم نے جو اس میں سیکھی وہ کیا ہے؟ حالات کا مقابلہ کرنا سیکھیں۔ زندگی میں حالات مختلف طرح سے ہوتے ہیں، چیلنجز کو قبول کرنا ہے۔ بنی اسرائیل جو کئی صدیوں تک فرعونیوں کی غلامی میں تھی، ان کے لیے ایک چھوٹی سی قوم، قوم امالکہ سے لڑنا ایک چیلنج تھا، وہ قبول نہ کر سکے۔ سزا کیا ملی؟ 40 سال تک۔ اسی طرح زندگی میں بعض دفعہ ہمارے سامنے کچھ حالات آتے ہیں جو ہمیں چیلنج لگتے ہیں، صرف دور سے مشکل لگتی ہیں، جب ہم ان کے قریب جاتے ہیں تو وہ بہت آسان ہوتے ہیں، لیکن ہم اس کا انکار کر کے اپنے رب کو کئی سال تک اپنی اس بات سے دور کرتے ہیں کہ ہم تیری بات کو سن کے ماننے والے ہیں۔ مجھے ایسے لگتا ہے کہ دین کا ہر نیا حکم جس پہ ہم عمل نہیں کرتے ایک چیلنج لگتا ہے۔ سوچئے، جس چیز پہ عمل نہیں، کیوں نہیں؟ چیلنج لگ رہا ہے نا، بہت بوجھل لگتا ہے، میں کروں، میں سنوں، میں دیکھوں، میں اس چیز سے توبہ کروں، بڑی مشکل ہے۔ مجھے اس میں ایک مثال ذہن میں آتی ہے، اور وہ کیا ہے کہ کسی کے سامنے ایک بہت بڑا گٹھر رکھا ہو، بہت بڑا سا، اور کوئی دوسرا شخص اس کو کہے کہ اس کو اٹھاؤ اور اپنے سر پہ رکھو، چیخ نکل جائے گی اس کی، یہ میں پکڑوں، اتنا بڑا، میں تو نہیں، میری تو جان نکل جائے گی، میں نہیں اٹھا سکتی۔ وہ کہتا ہے نہیں پکڑو، زبردستی پکڑاتا ہے، اور جب وہ بندہ جا کے اس گٹھر کو ہاتھ لگاتا ہے تو پتا کیا چلتا ہے؟ وہ تو سٹیرو فوم تھا، روئی کا گٹھر تھا، ہلکا فوم ہے، آپ کا میٹرس کا اندر سے نکلا ہوا فوم، دیکھنے میں اتنا بڑا ہے۔ کہتا ہے ارے یہ تو کچھ نہیں، یہ تو ہاتھ لگانے سے ہل رہا ہے۔ پھر وہ اس کو پکڑتا ہے اور پکڑ کے سر پہ رکھتا ہے، تو اس سے نقصان کی بجائے فائدہ کیا ہوتا ہے؟ کہ وہ دھوپ سے بھی بچ جاتا ہے، بارش ہے تو بارش سے بچ جاتا ہے۔ دین کے بہت سارے احکامات روئی کے گٹھر ہیں، دیکھنے میں بوجھل لگتے ہیں، ہم ہمت نہیں کر پاتے، ہم اپنے آپ لڑتے رہتے ہیں، اندر جنگ لگی ہوتی ہے، نہیں بس اب میں نے یہ نیکی کرنی ہے، بس اب یہ حرام چھوڑنا ہے، لیکن چھٹتا کیوں نہیں؟ کہ ہم چیلنجز کو قبول نہیں کرتے۔ یہ قرآن جو ہمارے اندر جا رہا ہے، یہ ہماری طاقت کو بڑھائے گا انشاءاللہ تعالی، اور ہم نے اپنے ساتھ نیت کرنی ہے کہ اللہ تعالیٰ کے ہر حکم کو ایک چیلنج سمجھتے ہوئے قبول کرنا ہے۔ ہم عورتیں تو بہت بڑے بڑے چیلنجز قبول کرتی ہیں، بچے کو پیدا کرنا کیا چیلنج نہیں ہے؟ ہر عورت کو پتا ہوتا ہے کہ میں موت کے منہ سے نکلوں گی، لیکن پھر قبول ہوتا ہے۔ 100-100 لوگوں کے کھانے پکانا چیلنج ہے بہت بڑا، بڑے بڑے گھروں کی صفائی ستھرائی مینٹیننس چیلنج ہے، قبول کر سکتے ہیں۔ تو کیا میں اتنی کمزور ہوں کہ اللہ کا ایک چھوٹا سا حکم نہ مانوں گی اور اسی حال میں مر جاؤں گی؟ क्या मैं चाहती हूँ कि इस हाल में दुनिया से जाऊँ कि मेरे पास बहुत सारी ऐसी बातें हों जिसको मैंने कई दफ़ा सुना लेकिन मैंने माना नहीं। अल्लाह ताला हमें तौफीक दे कह के और सुन के मानने वाले बने। रुकू नंबर 9 देखते हैं। वत्लु अलैहिम नबा बनी आदम बिलहक इस कर्रबा कुर्बाना। आदम अलैहिस्सलाम के दोनों बेटों का खुला खुला हाल भी इन्हें सुना दो। इन दोनों ने एक नजराना पेश किया, इनमें से एक की नजर तो कबूल हो गई और दूसरे की कबूल न हुई, तो वो कहने लगा मैं तुझे मार ही डालूंगा। इसने कहा अल्लाह ताला तकवा वालों का अमल ही कबूल करता है। कहा तू मेरे कत्ल के लिए हाथ बढ़ाएगा लेकिन मैं तेरे कत्ल की तरफ हरगिज अपना हाथ न बढ़ाऊंगा। मैं तो अल्लाह परवरदिगार आलम से खौफ खाता हूँ। मैं तो चाहता हूँ कि तू मेरा गुनाह और अपने गुनाह अपने सर पर रख ले और दोस्तियों में शामिल हो जा। जालिमों का यही बदला है। बस इसे इसके नफ्स ने अपने भाई के कत्ल पर आमादा कर डाला और उसने उसे कत्ल कर डाला जिससे नुकसान पाने वालों में से हो गया। फिर अल्लाह ताला ने एक कव्वे को भेजा जो जमीन को खोद रहा था ताकि उसे दिखाए कि वो किस तरह अपने भाई की लाश को छुपा दे। वो कहने लगा हाय अफसोस, क्या मैं ऐसा करने से भी गया गुजरा हो गया कि इस कव्वे की तरह अपने भाई की लाश को दफना देता। फिर तो वो बड़ा ही पशेमान और शर्मिंदा हो गया। इसी वजह से हमने बनी इसराइल पर ये लिख दिया कि जो शख्स किसी को बगैर इसके वो किसी का कातिल हो या जमीन में फसाद मचाने वाला हो कत्ल कर डाले तो गोया इसने तमाम लोगों को कत्ल कर दिया, और जो शख्स किसी एक की जान बचा ले इसने गोया तमाम इंसानों को जिंदा कर दिया। और इनके पास हमारे बहुत सारे रसूल जाहिर दलीलें लेकर आए लेकिन इसके बाद भी इनमें के अक्सर लोग जमीन में जुल्म व ज्यादती और जबरदस्ती करने वाले ही रहे। जो अल्लाह ताला से और उसके रसूल से लड़े और जमीन में फसाद करते फिरें इनकी सजा यही है कि वो कत्ल कर दिए जाएं या सूली चढ़ा दिए जाएं या मुखालिफ जानिब से इनके हाथ पांव काट दिए जाएं या इन्हें जिला वतन कर दिया जाए। ये तो हुई इनकी दुनियावी जिल्लत और ख्वारी, और आखरत में इनके लिए बड़ा भारी अजाब है। इल्लल्लज़ीना ताबू मिन क़ब्ली अन तक़दिरू अलैहिम। हाँ, जो लोग इससे पहले तौबा कर लें कि तुम इन पर काबू पा लो तो यकीन मानो कि अल्लाह ताला बहुत बड़ी बख्शिश और रहमो करम वाला है। रुकू नंबर 9, इसका उन्वान क्या है? इंसानी जिंदगी के बुनियादी कवानीन। इसमें एक वाक्या हमने सुना, हाबील और काबील इनका नाम था, आदम अलैहिस्सलाम के बेटे थे। उसकी बुनियाद पे अल्लाह ताला ने हमें बहुत सारे सबक सिखाए। कौन कौन से? नंबर 1, कत्ल काबले ताजीर जुर्म है। क्या नतीजा है कत्ल के बदले? कत्ल जमीन में फसाद फैलाने की वजह है। और इसी से फिर हमने कानून मुहारबा सीखा। वो क्या होता है कि जब कोई डकैती करे, यदि डकैती क्या होती है कि किसी की जान भी ले ले और उसके माल को भी, तो उसकी सजा इन आयतों में हमने देखी। आम चोर की सजा भी आगे आप पढ़ेंगे, हाथ का काटना, सिर्फ हाथ कटता है। लेकिन जब कोई चोरी के साथ फिर उसके साथ थ्रेटनिंग और किसी के कत्ल की भी कोशिश करे तो फिर उसकी सजा इन आयात में हमने देखी। वो क्या है कि उसको मुख्तलिफ सिमत से काटा जाएगा। एक तरफ से उसके हाथ को बाजू काटा जाएगा हाथ, फिर दूसरी तरफ से उसका पांव काटा जाएगा, और फिर उसके बाद दूसरी तरफ से पांव और फिर हाथ काटा जाएगा। अल्लाह ताला नहीं पसंद करता इस चीज को कि लोग दुनिया में अपनी मर्जी से सरकशी करके जिए, और वो जान जो अल्लाह ने लोगों को दी, जिंदगी एक अमानत है, उसको कोई दूसरा ले ले। तो लिहाजा इसमें हमने एक और चीज सीखी, और वो क्या है कि अल्लाह ताला सिर्फ मुत्तकी लोगों की कुर्बानी कबूल करता है। इन्नमा यतकब्बलुल्लाहु मिनल मुत्तकीन, इस हिस्से को हाईलाइट कर लीजिए। इंशाल्लाह 2 महीने और कुछ दिन के बाद हम सब ने कुर्बानियां करनी है, एक नहीं बहुत सारी कुर्बानियां करेंगे, बकरों और دمبوں کی صورت میں، گائے کی صورت میں، لیکن اس بات کو ذہن میں رکھیے کہ وہ کیا ہے کہ اللہ صرف تقوی والوں کی قربانی قبول کرتا ہے، متقی لوگوں کی، اور جتنا تقوی زیادہ ہوتا ہے اتنی ہی قربان اللہ تعالیٰ اس کی قبول کرے گا انشاءاللہ تعالیٰ. پھر اس میں ہم نے ایک یہ چیز سیکھی کہ جو کسی کے قتل کا ارادہ کرتا ہے اس کا ارادہ ہی اس کو جہنمی بنا دیتا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا قاتل اور مقتول دونوں جہنمی ہیں. کہا کیسے؟ مقتول تو قتل ہوا، قاتل نے تو مارا، لیکن مقتول کیوں؟ فرمایا وہ بھی تو اس کو قتل کرنے کے در پہ تھا. یعنی جب دو مسلمان تلواریں لے کے میدان میں نکل آتے ہیں، مرے گا تو ایک ہی، دوسرا مارے گا، لیکن ارادہ تو دونوں کا تھا. اس سے ہم نے کیا بات سیکھی کہ بعض گناہوں کا اجر صرف ارادے سے شروع ہو جاتا ہے. میں یہ کام کروں گی، کر پائیں نہ کر پائیں، لیکن اس کا گناہ شامل ہو جاتا ہے. پھر اسی طرح ہم نے اس رکوع میں یہ بات سیکھی کہ انسانی جان کا احترام. انسانی جان بڑی محترم ہے. اللہ تعالیٰ نے فرمایا کہ جس نے کسی ایک بندے کی جان لی اس نے گویا کہ سب کی جان لے لی، اور جس نے کسی ایک کی جان بچائی اس نے سب کی جان بچا لی. اسی لیے بعض میں نے کلینک کے اوپر یہ آیت لکھی ہوئی دیکھی ہے کہ کسی کو ظاہر ہے موت سے یا بیماری سے بچانا بھی اس کی جان بچانا ہے، اچھی نیت ہوتی ہے، اچھے طریقے سے اس کام کو کرتے ہیں تو واقعی اس میں اجر بھی ملتا ہے. تو لہٰذا اللہ تعالیٰ نے یہاں اپنا قانون محاربہ رکھا ہمارے سامنے. کیسے ہیں اس کی چھوٹی سی باتیں، ویسے تو آپ کو اتنی ضرورت نہیں، لیکن دو چیزیں ہوتی ہیں جس کی وجہ سے کسی کو یہ سزا ملتی ہے. نمبر ایک، اللہ اور اس کے رسول سے جنگ، اور زمین پہ فساد پھیلانا. بعض لوگ آج بھی دیکھیے کہ انسانیت کے نام پہ کتنا ظلم کرتے ہیں، ٹارچر سیلز، انسانوں کو جانوروں سے زیادہ بدترین قسم کی تکلیفیں دی جاتی ہیں. اللہ کے قانون میں ان کی سزا کیا ہے؟ ان کو قتل کیا جائے، سولی پہ چڑھایا جائے، اور مخالف سمت سے ان کے ہاتھ اور پاؤں کو کاٹا جائے، اور چوتھی بات کیا ہے کہ پھر ان کو جلا وطن کر دیا جائے. چلیے رکوع نمبر 10 کو دیکھتے ہیں. یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ. مسلمانوں، اللہ سے ڈرتے رہو اور اس کا قرب تلاش کرو، اور اس کی راہ میں جہاد کرو تاکہ تمہارا بھلا ہو. یقین مانو کہ کافروں کے لیے اگر وہ سب کچھ ہو جو ساری زمین میں ہے، بلکہ اسی کے مثل اور بھی ہو، اور وہ اس سب کو قیامت کے دن کے عذاب کے بدلے فدیے میں دینا چاہیں، تو بھی ناممکن ہے کہ ان کا فدیہ قبول کیا جائے. ان کے لیے تو دردناک عذاب ہے. یہ چاہیں گے کہ دوزخ میں سے نکل جائیں، لیکن یہ ہرگز اس میں سے نہ نکل سکیں گے. ان کے لیے تو ہمیشہ کا عذاب ہے. والسارق والسارقۃ فاقطعوا ایدیہما. چوری کرنے والے مرد اور عورت کے ہاتھ کاٹ دیا کرو، یہ بدلہ ہے اس کا جو انہوں نے کیا، عذاب اللہ کی طرف سے ہے، اور اللہ تعالیٰ قوت اور حکمت والا ہے. فمن تاب من بعد ظلمه واصلح فان الله يتوب عليه. جو شخص اپنے گناہ کے بعد توبہ کر لے اور اصلاح کر لے تو اللہ تعالیٰ رحمت کے ساتھ اس کی طرف لوٹتا ہے. یقیناً اللہ تعالیٰ معاف فرمانے والا، مہربانی کرنے والا ہے. کیا تجھے معلوم نہیں کہ اللہ تعالیٰ ہی کے لیے زمین و آسمان کی بادشاہت ہے؟ جسے چاہے سزا دے، جسے چاہے معاف کر دے، اللہ تعالیٰ ہر چیز پر قادر ہے. یا ایھا الرسول لا یحزنک الذین یسارعون فی الکفر. اے رسول، آپ ان لوگوں کے پیچھے نہ کڑھیے جو کفر میں سبقت کر رہے ہیں، خواہ وہ منافقوں میں سے ہوں جو زبانی تو ایمان کا دعویٰ کرتے ہیں لیکن حقیقتاً ان کے دل با ایمان نہیں، اور یہود میں سے کچھ لوگ ایسے ہیں جو غلط باتیں سننے کے عادی ہیں، اور ان لوگوں کے جاسوس ہیں جو اب تک آپ کے پاس نہیں آئے. وہ کلمات کے اصلی موقع کو چھوڑ کر انہیں بدل دیا کرتے ہیں، کہتے ہیں اگر تم یہی حکم دیے جاؤ تو قبول کر لو، اور اگر یہ حکم نہ دیے جاؤ تو الگ تھلگ رہو، جس کا خراب کرنا اللہ کو منظور ہو تو آپ اس کے لیے اللہ کی ہدایت میں سے کسی چیز کے مختار نہیں. اللہ تعالیٰ کا ارادہ ان کے دلوں کو پاک کرنے کا نہیں, ان کے لیے دنیا میں بھی ذلت اور رسوائی ہے اور آخرت میں بھی ان کے لیے بڑی سخت سزا ہے. یہ کان لگا لگا کر جھوٹ کے سننے والے اور جی بھر بھر کر حرام کے کھانے والے ہیں. اگر یہ تمہارے پاس آئیں تو تمہیں اختیار ہے, خواہ ان کے آپس کا فیصلہ کرو خواہ ان کو ٹال دو. اگر تم ان سے منہ بھی پھیر لوگے تو بھی یہ تم کو ہرگز کوئی ضرر نہ پہنچا سکتے, اور اگر تم فیصلہ کرو تو ان میں عدل و انصاف کے ساتھ فیصلہ کرو. یقیناً عدل کرنے والوں کے ساتھ اللہ تعالی محبت کرتا ہے. وَكَيْفَ يُحَكِّمُوكَ وَكَيْفَ يُحَكِّمُونَكَ وَعِنْدَهُمُ التَّوْرَاةُ. تعجب کی بات ہے کہ وہ کیسے اپنے پاس تورات کے ہوتے ہوئے احکامات الہی میں تم کو منصف بناتے ہیں پھر اس کے بعد بھی پھر جاتے ہیں, دراصل یہ ایمان اور یقین والے ہی نہیں. رکوع نمبر 10, اس کا عنوان کیا تھا؟ اصلاح کے وسائل. ابتدائی رکوع میں اللہ تعالیٰ نے ذاتی اصلاح کی بات کی, اس کے وسائل چار ہیں, تین ہیں پہلی آیت میں ہی, تقوی, اللہ کا قرب کی تلاش اور اللہ کی راہ میں جہاد. جو بندہ اپنی اصلاح کرنا چاہتا ہے اس کو ان تینوں چیزوں کو اپنی زندگی میں جگہ دینی ہوگی. پھر دوسری بات کیا ہے کہ ذاتی اصلاح کے راستے کی رکاوٹ کیا ہے؟ کفر. اس کے بعد تیسری چیز, ادھر معاشرتی اصلاح کی بات ہوئی اور وہ کیا ہے؟ نمبر 1, چور کے ہاتھ کاٹ دو, یعنی اس ذریعے سے معاشرے کی اصلاح ہوگی. بظاہر یہ حکم لگتا ہے کہ زیادتی ہے لیکن اس کا فائدہ ہے بعد میں. دوسری چیز توبہ اور اصلاح کے ذریعے. پھر یسار اون نفل اسلام, یعنی نیکی کی طرف بھاگ بھاگ کر جانے سے معاشرے میں اصلاح ہوتی ہے. اور چوتھی چیز ہے انصاف کے ذریعے. پھر چوتھی چیز ہم نے اس رکوع میں دیکھی کہ معاشرتی اصلاح کے راستے کی رکاوٹیں کیا ہیں, کیوں سوسائٹیز ترقی نہیں کر پاتی, کیوں کسی معاشرے کے اندر اصلاح نہیں ہوتی. اس کی 9 وجوہات اس رکوع میں تھی. نمبر 1, کفر میں تیز رفتاری, نفاق, جھوٹ کے لیے کان لگانا, جاسوسی کرنا, آیات کو بدل دینا, جھوٹ سننا, مال حرام کھانا, اللہ تعالیٰ کے احکامات سے منہ موڑنا اور ایمان نہ رکھنا. ہمارے لیے اس رکوع میں بہت ہی خوبصورت سبق ہے, وہ کیا؟ کہ ذاتی زندگی میں تقوی کو بڑھانا ہے, اللہ کا خوف. اور تقوی ہی کا درس دیتا ہے رمضان کا روزہ. یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم لعلکم تتقون. تقوی جب دل میں آتا ہے, اللہ کا خوف آتا ہے, تو اس کی دو کیفیات انسان کے سامنے آتی ہیں. پہلی کیفیت کیا ہے؟ کہ اس سے گناہ کرنا مشکل ہو جاتا ہے, معمولی گناہ بھی اس کو بڑا گناہ لگتا ہے. اور دوسری کیفیت اس میں جو آتی وہ کیا ہے؟ کہ نیکی کرنا آسان ہو جاتا ہے. ہر گزرتے ہوئے روزے کے ساتھ آپ نے یہ چیک کرنا ہے, اور میں نے بھی, میرے اندر کتنا تقویٰ بڑھ رہا ہے, کتنا نیکیاں کرنا میرے لیے آسان ہوتا جا رہا ہے, اور گناہوں کو چھوڑنا میرے لیے آسان ہو رہا ہے. اگر ہم سارے روزے رکھنے کے بعد پھر ویسے کے ویسے نکلے تو یہ تو ایسے ہی ہے کہ کوئی شاور لے کے نکلے اور پھر گندے کا گندا, کسی پانی کے ٹب میں سے بھی کوئی نکلے اور بالکل خشک. اس رمضان کی, اس مہینے کی برکتیں, بہاریں ساری دیکھیں گے, لیکن جب تک دل کے اندر تقویٰ نہیں آئے گا بات نہیں بنے گی. دوسری چیز ہم نے اس میں کیا سیکھی؟ چوری کے بارے میں. چور کی سزا بڑی سخت بتائی گئی, لہٰذا زندگی کے اندر چھوٹی یا بڑی کسی قسم کی چوری سے توبہ کرنی ہے. پچھلی زندگی میں اگر کوئی تھی, کسی کو ذکر کی ضرورت نہیں, اللہ سے سچے دل سے معافی. لیکن عام زندگی میں आगे के बाद किसी ऐसी चीज की तरफ नजर भी नहीं डालनी जो हमारी नहीं। आपको मालूम है कि चोर की चोरी का जो हाथ काटने का, ये रुबा यानी निस दिरहम पे भी, यानी इसकी कीमत के ऊपर चोरी जो है उस पे हाथ कट सकता है। यानी किसी की एक चीज, आपने एक लिपस्टिक किसी की चुरा ली, किसी की कोई चीज जो आपकी नहीं थी, और चोरी होती क्या है कि किसी की महफूज चीज को चुराना। अब ये नहीं कि किसी ने बाहर, अगर मिसाल है कि आप देखते हैं यहाँ लोग छोड़ देते हैं सामान, ट्रैश कैन के पास रखा है, किसी की कोई चीज आपको अच्छी लगती है आपने ले ली या कुछ छोड़ के आ गया, वो और चीज है। किसी की महफूज चीज को उसकी इजाजत के बगैर लेना, इसको चोरी कहते हैं। अल्लाह ताला हमें भी तौफीक दे इन तमाम चीजों से दूर रहें, और हमारे माशरों में खासतौर पर वो लोग जो लोगों की चीज़ों को चोरी करके फिर बाद में क़यामत के दिन रुसवाइयों का शिकार होंगे, अल्लाह ताला उन सब पे भी अपनी रहमत करें।